الحمد لله رب العالمين والصلاة والسلام على حبيبه محمد وآله وصحبه أجمعين أما بعد فأعوذ بالله من الشيطان الرجيم بسم الله الرحمن الرحيم ولكل وجهة هو موليها فاستبقوا الخيرات اللهم سبحانك لا علم لنا إلا ما علمتنا إنك أنت العليم الحكيم مولايا صلى الله عليه وسلم دائما أبدا اللہ حبیب کو منزانت بہلو سرو موزہ سامین اکرام السلام علیکم ورحمت اللہ وبرکاتہ شاد باری تعالیٰ ہے اور ہر ایک کے واسطے ایک قبلہ رہا ہے جس کی طرف وہ رخ کرتا رہا موزہ سامین اکرام متعلقہ آیات کریمہ جو ہے بلکہ آیات جتنی ہیں اس جگہ پر وہ قبلہ کے حوالے سے ہیں, مسجد الحرام کی قبلہ مقرر کرنے کے حوالے سے ہیں. اور جب اللہ کریم نے مسجد الحرام کو قبلہ مقرر فرمایا تو بے شمار پہلوؤں سے یہود و نصارہ نے اعتراض کیے, مشرکین نے اعتراض کیے, تو اللہ کریم نے جواب ارشاد فرمایا. اور اس آیہ کریمہ میں ایک بڑی بنیادی اور اصولی بات ارشاد فرمائے گی. قرآن کریم کلام ذاتی ہے, ہر شے جو قرآن کریم میں بیان فرمائی گئی ہے وہ حتمی ہے, جامع و اکمل ہے. بہت سارے پہلے ایسے بھی بیان فرمائے گئے ہیں جس سے اقوام عالم کی جو انداز ہیں, جو زندگی بسر کرنے کے طریقے ہیں, تو وہ بھی بیان فرمائے گئے. تو یہاں اسی طرح ایک ایسا کلیہ ارشاد فرمایا گیا, ایک ایسا اصول ارشاد فرمایا گیا کہ ہر ایک یعنی ہر ذی مذہب کے واسطے ایک قبلہ رہا ہے جس کی طرف وہ رخ کرتا ہے رہا. واضح سامعین کرام, ہر زندگی جو ہے وہ کسی نہ کسی نظریے پر بسر ہوتی ہے. تو قبلہ, لفظ قبلہ, اس کے بہت سارے معنی ہیں جن میں ایک معنی سمت کا بھی ہے. اب جب نظریے کی بات کی جاتی ہے تو کوئی ایک خاص سمت, کوئی ایک انداز زندگی, پھر جب یہاں بات عبادت کے حوالے سے ہو رہی ہے تو اسے اگر آپ دینی اسلام کے تحت اور شرعی حصوں میں دیکھیں گے تو یہ ارشاد بھی ملتا ہے, اس معنوں میں یہ بات بھی ملتی ہے کہ اللہ کریم نے ضروری نہیں ہے کسی ایک جگہ کو اقوام عالم کے لیے قبلہ مقرر فرمایا ہو. حضرت ابراہیم علیہ السلام نے اس کی تعمیر نو فرمائی, پھر جب بات بنی اسرائیل کے انبیاء اور رسول کی آتی ہے انہیں اللہ جل شانہ بیت المقدس کی طرف رخ کا حکم فرمایا, پھر مسلمانوں نے ابتدائی زمانے میں اسی طرف رخ کیا, پھر نبی کریم صلی اللہ علیہ وسلم کی دعا یہ شرف قبولیت اور یہ نشانی تھی. کتب سابقہ میں آپ صلی اللہ علیہ وسلم کی بعثت کی نشانیوں میں یہ نشانی بھی تھی کہ آپ کا قبلہ جو ہے وہ بیت اللہ شریف ہوگا, مسجد الحرام ہوگی. تو اللہ کریم نے جب ارشاد فرمایا کہ یہ تمام قوموں کا کوئی نہ کوئی قبلہ رہا ہے, اسے آپ بنیادی جو انسانی نظریات ہیں انہیں پر لے آئیں, عبادت کے حوالے سے بات کریں, ہر قوم کا کوئی نہ کوئی قبلہ رہا ہے, مقرر رہا ہے, یہ تاریخ انسانی ہے. اور اسی پہلو کو اگر ہم آپ اپنی زندگیوں میں ہم آپ دیکھنا چاہیں تو یہ بات سمجھ آتی ہے کہ ہر ایک کسی نہ کسی نظریے کے تحت زندگی بسر کرتا ہے. وہ نظریہ کیسا ہے, اعلیٰ ہے, ادنا ہے, درست نہیں ہے, کسی ایک کو تو فائدہ دے رہا ہے کسی دوسرے کے لیے تکلیف کا سبب بن رہا ہے, بے شمار پہلوؤں سے اس پر بات ہو سکتی ہے. اللہ کریم کا احسان ہے کہ اللہ جل شانہ نے نور ایمان عطا فرما, یہ اس کا کرم اور احسان. جب بات اپنی طرف دیکھی جائے تو بے شمار کمزوریاں, بے شمار خطائیں نظر آتی, لیکن جب بات عطا کی آئے گی تو اللہ کریم نے نور ایمان جو عطا فرمایا اس نے ہمیں ایک ایسا نظریہ عطا فرمایا جو جامع و اکمل بھی ہے, جہاں بات غلطی کی آئے گی وہاں غلطی فرد کی ہوگی، افراد کی ہو سکتی ہے، بات مسلمان کے کردار کی زیر بحث آ سکتی ہے، اصول کی نہیں آ سکتی۔ قرآن کریم میں کوئی جھول نہیں ہے، آپ صلی اللہ علیہ وسلم کے فرمان میں کہیں کوئی جھول نہیں ہے۔ جب بات اصول کی آئے گی تو اعلیٰ ترین اصول اللہ کریم نے مخلوق کو عطا فرمایا۔ اب یہ ایک ایسا نظریہ ہے کہ اس نظریے پر زندگی بسر کرنا نہ صرف جو نظریہ اختیار کی ہوئے ہے اس کے لیے سہل اور آسان ہے، بلکہ کل مخلوق، اب یہاں لفظ میں نے کل مخلوق استعمال کیا ہے، صرف بنی نوع انسان استعمال نہیں کیا، چونکہ ایسے اصول بیان فرما جاتے ہیں کہ آپ دریا کے کنارے بیٹھ کر بھی پانی کا ضیاع نہیں کر سکتے، عین حالت جنگ میں آپ پینے کے پانی کو نقصان نہیں پہنچا سکتے، آپ سبزے کو نقصان نہیں پہنچا سکتے، جانی دشمن آپ کے کھڑا لیکن ہتھیار پھینک دے آپ اس پر ہتھیار نہیں اٹھا سکتے۔ ایسے خوبصورت اصول دین اسلام بیان فرماتا ہے کہ جس سے نہ صرف جو داعی ہے، جس سے جسے اختیار کرنا نصیب ہوا ہے، جو دعوت کا سبب اللہ نے جسے عطا فرمایا، سبب ہو رہا ہے دعوت کا، نہ صرف اس کے لیے فائدہ مند ہے، یہ کل مخلوق کے لیے اللہ کریم نے یہ ایسا حصہ عطا فرمایا کہ اس سے تقویت میسر آتی ہے کل مخلوق۔ تو جب ہر مذہب کی یا ہر قوم کی بات آئے گی تو یہاں جو اعتراض کیا جا رہا ہے کہ مسلمانوں کے لیے مسجد الحرام کو مقرر کیا گیا ہے تو جو پہلے تھا اس میں کیا خرابی ہے، تو جو اب ہے اس میں کیا بڑائی ہے، بات جگہوں کی ہے نہیں، بات حکم کی ہے، بات تعمیل حکم کی ہے۔ اور اسی موضوع کو ہم اپنی زندگیوں میں اسے دیکھنا ہے، پرکھنا ہے اپنے معمولات کو۔ عبادات میں فرائض کا بڑا حکم ہے، فرائض میں نماز جو ہے بہت بڑا حکم رکھتی ہے۔ صاحب ایمان اور بے ایمان کی جو درمیان تقسیم ہے، صاحب ایمان کا صاحب ایمان ہونا یہ وہ نشانی ہے جو نماز ہے، قرآن و حدیث کی روشنی میں دیکھیں تو بڑا واضح بیان فرمایا گیا۔ اب جب نماز کی ادائیگی کی بات آتی ہے، اس ادائیگی کو ہم منسوب اپنی معاملات زندگی سے کرتے ہیں، عوارضات سے کرتے ہیں، مشکلات سے کرتے ہیں، خواہشات سے کرتے ہیں، بے شمار پر۔ لیکن جب آپ اس کی بنیاد پر جائیں گے تو بنیاد ایک ہی ہے کہ اللہ کریم کا حکم ہے۔ جب اللہ کریم کا حکم ہے تو پھر خالص اس کی تعمیل جو ہے یہی منظور و مقصود ہو تو وہ تعمیل جو ہے اپنے اصل مقام پر آئے۔ اللہ کریم نے بڑا واضح اور ہر پہلو سے ارشاد فرمایا، اب کوئی دانستن سمجھنا نہ چاہے، ضد اور عناد کرنا چاہے تو اس نے مجبور نہیں فرمایا، یہ اس کی شان ہے کہ وہ کسی کو مجبور نہیں فرما رہا۔ استعداد بھی عطا فرما دی، ذہنی، شعوری، عقلی ہر پہلو جس سے آپ بحث کر کے لائیں، یہ استعداد اس نے اس مخلوق کو عطا فرمائی کو حق و باطل کی پہچان کر سکے۔ خواہشات ذاتی یا نفسانی ایسا حصہ ہے جس کی پیروی کرتے ہوئے اندھا پن جو ہے وہ سامنے آتا ہے کہ بندہ حق کو دیکھتے ہوئے اس کا انکار کر رہا ہوتا ہے، حق کو مانتے ہوئے اس کا انکار کر رہا ہوتا ہے۔ تو اللہ جل شانہ نے جب یہ فرمایا کہ ہر ایک کے واسطے، یعنی ہر ذی مذہب کے واسطے ایک قبلہ رہا، چونکہ یہاں بات عبادت کے حوالے سے ہو رہی ہے، صرف بات کسی رخ کی نہیں ہو رہی، تو ہر ایک کا قبلہ رہا ہے کہ جس طرف وہ رخ کرتا رہا۔ اب بیت المقدس سے بیت اللہ شریف کی طرف کا جو فرمانا ہے، مسجد الحرام کی طرف فرمانا ہے، اب غور فرمائیں، نہ صرف وہاں بلکہ پوری دنیا میں جہاں مسلمان بستا ہے اس کا رخ مسجد الحرام کی طرف ہو۔ یہ ایسا نقطۂ اتفاق اللہ کریم نے عطا فرما دیا کہ اس اتفاق کی بنیاد جو انسانی معاشرے کو یہاں سے نصیب ہو رہی ہے، اس پر اگر جمع ہوں اور ایسے جمع ہوں کہ جس کا اثر زندگی کے ہر پہلو میں جائے، تو یہ ایسا اتفاق ہے جو نہ صرف امت کو فائدہ دے سکتا ہے، دیتا رہا بلکہ تاریخ شاہد ہے کہ مخلوق کو انصاف میسر آیا یہاں کے اتفاق سے. اب اس اتفاق کو آپ نماز کی ادائیگی یا رخ کے حوالے سے جہاں جہاں حکم ہے اس ادائیگی سے آپ اختیار کرتے ہیں, لیکن یہ صرف اس ادائیگی تک بات رکتی نہیں, اس کے اثرات میں ایک کل اجتماعیت آ جاتی ہے. اللہ کریم جنہیں حج کی توفیق عطا فرمائی, اسے شرف قبولیت عطا فرمائے, حالی مخلوق جو ہے حالی میں حج کے لیے جمع ہوئی, اب لاکھوں کا مجمع تھا, ایک تکبیر پر ایک صف میں کھڑے ہیں, ایک حکم پر رکوع سجود میں ہیں, ایک حکم پر سب نے جو ہے وہ سلام جو ہے پھیرا, تو آپ غور فرمائیں کہ کوئی رنگ و نسل کی قید نہیں ہے, اور دو انسلی چادریں ہیں. معزز سامعین کرام, زندگی ابتدا اور انتہا دونوں سبق یہاں ملتے ہیں. ہر حیثیت کے لوگ وہاں گئے, وہ جو تین دن بسر کیے اس سے پیشتر اور بعد دونوں اول و آخر اپنی اپنی حیثیت کے مطابق رہے. وہاں سفر کے دوران جو ضروریات ہیں وہ اپنی حیثیتوں سے انہوں نے اپنے لیے جمع کی, لیکن جب بات اس کے حضور پیش ہونے کی آئی اور رکن اعظم کی آئی, دو انسلی چادروں میں وہاں لوگ تھے, قیام کی آئے تو کھلے آسمان کے نیچے ہر کوئی بیٹھا ہے, کوئی رنگ و نسل کی کوئی حیثیت کی کوئی قید نہیں, جس طرف دیکھو تو دو انسلی چادروں میں مخلوق بیٹھی ہے. خواتین و حضرات کے اپنا جو حکم ہے اس کے تحت جو لباس ہے سب اپنی اس حدود میں بیٹھے ہیں. تو رخ ایک اور میدان عرفہ, جہاں وہ میدان بھی سجے گا جہاں ہر ایک کو اپنے حصے کے اپنے کیے کی اپنے اعمال کا حساب دینا ہے. آج اللہ نے توفیق عطا فرمائی تو ہر ایک اپنی وہاں مرضی سے حاضر ہونے کے اسباب میں تو گیا, اور وہی کیفیت اور حال ایک ہی صف موعود ایاز کے لیے. اب آپ غور فرمائیں کہ یہ ایسی تربیت ہے, بنیادی عبادت ہے, عبادت کا حکم ہے, اللہ نے جسے توفیق دی اسے شرف قبولیت عطا فرمائے, لیکن ایک ایسی تربیت ہے دین اسلام کے ہر حکم میں, ایک ایسی تربیت ہے جو عبادت کی ادائیگی تو ہے لیکن پوری حیات میں ایک نظم پیدا کر دیتی ہے. تو معزز سامعین کرام, یہی نظم اگر ہمارے درمیان ہو, آپ صلی اللہ علیہ وسلم نے اپنے بعد خلافت کا ارشاد فرمایا, اور غور فرمائیں جب جب خلافت قائم ہوئی اور رہی جتنی رہی, مسلمانوں میں ایک یک رنگی رہی, ایک اتفاق کی صورت رہی, کلی نہ سہی, بے شمار کمزوریاں سہی, لیکن بہت سارے پہلو ایسے تھے کہ یہ اجتماعیت بے شمار پہلوؤں سے تحفظ کا سبب بنی, بے شمار پہلوؤں سے سود مند ثابت ہوئی, بہت ساری پریشانیوں سے دوری کا سبب. آج جب بات خلافت کے حوالے سے کی جاتی ہے, دین اسلام اور اسلامی اصول کے نفاذ کے حوالے سے کی جاتی ہے, اسے اس درجے پر پہنچا دیا گیا ہے کہ نہ کوئی یہ کلام کر پاتا ہے, اور کہیں کوئی کلام یا یہ صدا بلند ہو تو اس آواز کو پوری کوشش سے دبا دیا جاتا ہے. حالانکہ اس سے مراد یہ تو نہیں ہے کہ جو دین اسلام کا انکار کر رہا ہے اسے صف ہستی سے مٹا دو, اللہ کریم نے ہر ایک کو حق دیا ہے. اگر مختلف ناموں سے اقوام عالم کا اجتماع ہو سکتا ہے, خطوں میں ایسی تنظیم ممالک کی بن سکتی ہیں کہ جن میں اجازت کی بھی ضرورت نہیں ہے اپنی حد اور سرحد کو پار کرنے کے لیے, ان کے درمیان ایسے معاہدے ہو سکتے ہیں اور مختلف ناموں سے موسوم ہو کر اکٹھ ہو سکتے ہیں, تو امت مسلمہ میں کیوں نہیں اتفاق ہو سکتا؟ اس اتفاق سے مخلوق کو فائدہ کہا جاتا ہے تو اس میں اتفاق سے مخلوق کو کیا نقصان؟ لیکن معزز سامعین کرام, جو حق سے دور ہے یہ اس کا کام نہیں ہے کہ وہ ان چیزوں کو دیکھے اور اختیار کرے, उसका काम तो है हक और बातिल की पहचान करके लिए करके अपने लिए हक की राह का इंतखाब कर। जिन्हें अल्लाह करीम ने हक अता फरमाया है ये उनकी जिम्मेदारी है अपनी इन बुनियादों को देखें। और गौर कीजिएगा जहाँ भी फसाद पैदा किया जाता है वहाँ इंतशार की सूरत ऐसी पैदा की जाती है कि हर कोई बट जाए, हैसियतों में बट जाए, सोच में बट जाए, आराम में बट जाए। तो आज हम देखते हैं कि हमारे माशरे में क्या हो रहा है, हमारे मुल्क में क्या हो रहा है, इस उम्मत में कुल्ली तौर पर देखो, फिर हम खसूसी तौर पर अपने हाँ देखें। क्योंकि जब बात आएगी तो इब्तिदा तो ज़ात से होती है। मैं कहीं किसी को नेकी की तबलीग करता हूँ तो उस तबलीग से पहले मुझे वो नेक अमल इख्तियार करते हुए तबलीग करना जो है ये असूल है। तो जब हम कुल उम्मत की तरफ बात करेंगे, इंसानियत की फलाह व बहबूद के लिए और बिला तफरीक फलाह व बहबूद की बात करेंगे तो बुनियादी तौर पर तो हमें खुद को देखना। तो ये जो मस्जिदुल हराम का रुख और यक रंगी है मौजूदा सामीन कराम, ये ऐसी बुनियाद है कि इंसानियत की ज़रूरत है। लेकिन हम इंतशार की तरफ बढ़ रहे हैं और न सिर्फ राय का इख्तलाफ, कुरान करीम मुशावरत का की रहनुमाई फरमाता है, आप सल्लल्लाहु अलैहि वसल्लम की मुशावरत फरमाना जो है वो कुरान करीम की आयत में बयान फरमाया गया। तो मशवरा करना, मशवरे में आरा का इख्तलाफ होना, किसी एक राय की तरफ मुत्तफिक या इतफाक की तरफ चलना, ये सारी बातें मुस्बत पहलुओं में है। लेकिन इख्तलाफ इस दर्जे पर पहुंचा दिया जाए राय का भी कि वो कुल इज्तमा को नुकसान पहुंचा दे तो ये राय का इख्तलाफ तो नहीं होता। तो ये तो एक एक, एक मुतकब्बराना रवैया है। तो जामे और अकमल हुक्म है, अल्लाह करीम का फरमान है, बेमिसलो बेमिसाल है, मखलूक सदियों से टक्कर मार चुकी है, एक इस जैसी आया करीमा नहीं ला सकी। तो वाले कुल वजहतुन ओवा मवल्लीहा फस्तबिकुल खैरात। तो ज़रूरत है कि ये जो नज़रिया हयात अल्लाह करीम ने अता फरमाया है इसे इख्तियार करते हुए इस पर जम जाना चाहिए। ये वो असूल है, ये वो यकरंगी है जो हमें इतफाक की अता फरमाएगी। हमारे मसाइल का हल भी इसी इतफाक में है। तो ये कोई नई बात नहीं है कि अल्लाह करीम ने अपनी मखलूक को बैतुल्ला शरीफ की तरफ, मस्जिदुल हराम की तरफ रुख करने का हुक्म फरमाया। तुम्हारे एतराज़ात बेजा, इसलिए हर एक जी मज़हब हर कौम के वास्ते ये हुक्म रहा तो तुम खुद किस तरफ रुख करते हो। तो एक रुख तो खुद भी जो मुतरिज़ हैं वो भी तो एक रुख इख्तियार कर रहे हैं। तो तुम्हारा रुख इख्तियार करना अपने हुक्म में तुम समझते हो कि वो दुरुस्त है, जो अल्लाह करीम ने अब हुक्म अता फरमाया उसमें तुम्हारा एतराज़ है। तो जो तुम चाहो वो तो ठीक है, जो तुम्हारे पसंद न हो वो दुरुस्त नहीं है। तो दुरुस्त तो वो है जो अल्लाह करीम फरमाए। और मौजूदा सामीन कराम, मुख्तलिफ गुफ्तगू सुनने का मौका मिलता है, सवाल जवाब होते हैं, नशिस्त होती है। तो दीन इस्लाम पर जहाँ बेअमली हो ना, वहाँ दीन इस्लाम के अहकामात में एक तंगी की सूरत बयान की जाती है। अब तंगी अहकाम में नहीं है, ये याद रखिएगा। तंगी अपने अंदर है, अपनी नफसानी ख्वाहिशात इतनी बढ़ा दी गई हैं कि उन्हें रोकना तंगी महसूस करता है। अब अपनी गलती का रोकना बजाय उसके इदराक को दीनी हुक्म के सख्त होने को बयान किया जाता है, मजीद ज्यादती की जाती है। लेकिन जिसने जब जहां दीन इस्लाम का हुक्म बयान ही माना, न सिर्फ उसके लिए फ़ायदा मंद है बल्कि उसके गिरदो पेश मखलूक जो है वो इससे मुस्तफीद होती है। और ये ऐसा हुक्म और ऐसा अमल है, हुक्म भी मौजूद है, हयात भी तसलसल में है, जहाँ जो इख्तियार करे देख ले ये बात उसे मुयस्सर आएगी। तो फरमाया फस्ताबिकुल खैरात, फरमाया बस नेकियों में बढ़ चढ़ कर कोशिश करो। रुख तो एक रहा, बात तामील की आती है। फस्ताबिकुल खैरात, बात जो है मदद सामीन कराम आती है नेकियों में बढ़ चढ़ कर कोशिश करो, यानी तामील हुक्म पर बात आए। دینی اصول, دین اسلام کے اصول میں کہیں کوئی جھول نہیں ہے. بحث جو ہوگی وہ کردار پر آئے گی, بحث جو ہوگی وہ فرصت جو اللہ کریم نے مخلوق کو عطا فرمائی ہے اس پر سوال جواب ہوگا. زیر بحث یہ معاملہ آئے. ہم ساری بھلائی کی تقریر میں ایسی تقریر یا ایسا موضوع رکھتے ہیں جس میں بات دور دور رہتی ہے, مخلوق میں رہتی ہے, حالات جو ہیں وہ ہم بیان کر رہے ہوتے ہیں لیکن ذات تک نہیں ہم لاتے. تو اللہ کریم نے فرمایا ہے کہ یہ جو تم اعتراض کر رہے ہو, معترض ہو قبلہ کی طرف, یہ تو اللہ کریم نے ہر قوم کو عطا فرمایا. اللہ کریم نے ہر قوم کو عطا فرمایا اور جس نے تجاوز کیا اس نے بھی تو اپنے لیے کوئی نظریہ رکھا, وہ بھی تو کسی نظریے پر زندگی بہت غلط تھی, لیکن ہر ایک نے اپنا رخ اختیار کیا. اللہ کریم نے سجدہ کے لیے بھی اقوام کو اپنا اپنا حکم جو عطا فرمایا, یہ کوئی نئی بات نہیں ہے. ہاں اختیار جو کرنا ہے وہ کیا, فَاسْتَابِقُوا الْخَيْرَاتِ, خیر میں سبقت لو, نیکی میں بڑھ چڑھ کر حصہ لو, جو تمہارا کام ہے اسے اختیار کرو. تم اس کام میں اعتراض کر رہے ہو جو تمہارا ہے نہیں, یہاں سے مقرر فرمایا جا رہا ہے. تو تمہارا ذمہ ہے تعمیل حکم کرنا, وہاں کہاں کھڑے ہو, کتنی اختیار کر رہے ہو حالات پر اور حالات کی خرابیوں پر. جب پڑھیں, تاریخ پڑھیں, بحث دیکھیں, آج کے حالات پر گفتگو سنیں, ایک بات جو ہے جس سے آپ کہہ لیں کہ بزدلی کی بو آتی ہے, وہ یہی جو اتنی خرابی ہو گئی ہے, یہ کیسے ٹھیک ہوگی, یہ تو اب ہو نہیں سکتی. رجوع الی اللہ کریں, اللہ کی طرف رخ کریں تو بڑی واضح سمجھ آتی ہے. یہ جو فرمایا جا رہا ہے نا کہ ہر ایک کے لیے جو ایک رخ رہا ہے, تو جو اللہ نے ہمیں رخ عطا فرمایا اس طرف دیکھو. ہمارے ذمے جو ہے وہ اپنے امور کی سر انجام دہی ہے کہ وہ اعلیٰ ہو, نتائج ہمارے اختیار میں ہیں نہیں. تو جب بات اللہ کے لیے اختیار کی جائے گی تو پھر اس سے سروکار کوئی نہیں کہ میرے اس عمل سے نتیجہ کیا مرتب ہوگا. ہاں یہ سروکار ضرور ہوگا کہ جو اللہ کا حکم ہے عین اس کے مطابق تعمیل ہو اور صدقے دل سے ہو اور معاذ اللہ کے واسطے ہو. تو یہ ذمہ داری ہے, اتنا ہی اختیار ہے کہ کس راہ کا کوئی انتخاب کرتا ہے. تو معزز سامعین کرام, ارشاد فرمایا اللہ کریم نے, اینما تکونوا یأتی بکم اللہ جمیعا, تو فرمایا کہ تم جہاں کہیں ہوگے اللہ تم سب کو حاضر کریں گے. یہ زندگی محض بسر کر دینے کو نہیں ہے, یہ ہمارا بالعموم ایک فکرہ ہے کہ جی سنائیں کیا حال, جی وقت گزر رہا ہے. مذہب سامعین کرام, یہ وقت محض گزارنے کو تو نہیں ہے, یہ فرصت ضائع کرنے کو تو نہیں ہے. اللہ کریم نے جو پیدا فرمایا ہے اس میں کوئی مقصد نہیں ہے. اور جب کہیں غلطی کی جاتی ہے معزز سامعین کرام, تو وہ نہ صرف ذات پر بات رہتی ہے بلکہ مخلوق کے لیے دین کی طرف رغبت یا دین سے دوری کا بھی سبب ہو رہی ہوتی ہے کہ یہ ایسے مسلمان ہوتے ہیں, یہ مسلمانوں کے اعمال ہیں. تو غور فرمائیں اسی لیے کہ جہاں بھی کوئی صورت ایسی کہ پیش کی جا سکے کسی انداز سے, سکرین پر بات آئے, آواز سے بات آئے, کسی تحریر میں بات آئے, تو پوری شد و مد سے کوشش کی جاتی ہے کہ مسلمان کا جو چہرہ ہے یا اس کا جو کردار ہے اسے سخت بیان کیا جائے, اسے ایسا بیان اور ایسا پورٹریٹ کر دیا جائے کہ مخلوق قریب نہ ہو. اور عجیب بات ہوتی ہے, ایک دفعہ ایک ساتھی بات کر رہے تھے تو انہوں نے کہا کہ ہم دعوت ذکر دیتی ہیں تو کسی نے مقابلے میں کہا ان کی بات نہ سنا کرو, اس لیے کہ یہ کوئی جادو کر دیتے ہیں, جو قریب جاتا ہے وہ پھر ادھر کہیں ہو جاتا. تو میں نے انہیں کہا یہ تو کوئی ایسی بات نہیں, یہ تو اعزاز کی بات ہے کہ اگر کوئی یہ کہے, اس لیے کہ نبی کریم صلی اللہ علیہ وسلم نے جب دعوت حق ارشاد فرمائی تو کفار نے کہا یہ بات سنو ہی نہیں, कोई जादू हो जाता है, बंदा उधर ही गी हो जाता है, तो शोर गोगा किया करो ताकि तुम कलाम हक सुन ही ना सको। तो मज़र सामीन कराम, ज़रूरत इस हिस्से की है कि जो हम मान रहे हैं वो खालिश इख्तियार करें और ये ना देखें क्या हो। अपने हिस्से का जो कतरा है ये पानी का, अपना जो हिस्सा है इसकी अदायगी में, तो कतरा कतरा सहरा में भी टपकना शुरू हो जाए तो सहरा में भी दरियाल की सूरत हो जाती है, हर तरफ पानी पानी हो जाता है। तो हमें तो गरज ही नहीं है, हमें तो गरज है कि तामील हुक्म में सहरा के सीने में मेरी जो एक जिंदगी का कतरा है ये पैवस्त हो जाए, इसलिए मेरे अल्लाह ने ये पसंद फरमाया। इसमें कितनी मेरे लिए उसने भलाई रखी है, इसका अजर और सवाब कितना उसने मुकर्रर फरमाया है, आखरत में कितनी आसानियां उसने अता फरमाई हैं, कैसी जगहें उसने अपने मुकर्रब के लिए मुकर्रर फरमा दिए हैं, हमारी गलतियों और कोताहियों को वो कैसे रियायत अता फरमाता है, ये सारी बातें हक हैं। लेकिन मेरे जिम्मे है खाल है उसकी रसा के लिए, उसकी खुशनूदी के लिए, उसके हुक्म की तामील में अपने हिस्से का जो किरदार है उसे अदा कर। तो ये वो बुनियाद है जो हमें इज्तमाईयत पर भी ले आएगी। अल्लाह करीम ने मुल्क अता फरमाया, अल्लाह करीम ने ईमान कौम एक पूरा नज़्म अता फरमाया। अब इसको बखेरना है तो हमारे किरदार ने, इसको समेटना है तो हमारे किरदार ने। कुरान करीम तो फरमाता है कि अल्लाह किसी कौम की हालत नहीं बदलता जब तक वो खुद अपनी हालत बदलने का कोई अमल ना करे। तो मौज़ा सामीन कराम, कभी भी आग आग से नहीं बुझाई जाती, आग आग से नहीं बुझाई जाती। तो फसाद फसाद से कैसे हल हो? तो जरूरत है फस्ताबिकुल खैरात, अपने हिस्से का खैर जो है उसे अदा किया जाए। तो अल्लाह करीम फरमा रहे जहां कहीं हो, जिस हैसियत में हो, जिस फुर्सत में तुमने अपनी जिंदगी बसर की, ऐसा नहीं है कि ये हर शय आज खुद चल रही है, एक मरबूत निज़ाम है। एनमा तकूनु यातिबकुमुल्लाहु जमीअ, तुम एक नहीं, हर एक जो है वो हाजिर किया जाएगा। तो फुर्सत उसने दी है, हक और बातिल की उसने वजाहत फरमा दी है, इस्तताअत अता फरमाई है और अल्लाह तौफीक अता फरमाए कि इस फुसरत का इस्तेमाल आला नसीब हो, उसके हुक्म की तामील नसीब हो। बेशक गिरदो पेश के हालात का दुख अपनी जगह, इसकी तकलीफ अपनी जगह, लेकिन इसका इलाज दवा में है, जख्म मजीद खुरेदने में नहीं है। तो अल्लाह ये दवा करने की तौफीक अता फरमाए और इस उम्मत को ऐसा इत्तेफाक अता फरमाए, ये फिर जमा हो और इज्तमाईयत जो है इसमें बड़ी कुव्वत होती है। और जहाँ बात कुव्वत की आती है वहाँ बात फिर लगता है कि शायद तय वाला हर शय कर दी जाए। नहीं, दीन इस्लाम का हुक्म जिंदगी के हर पहलू में ऐसा है जहाँ से तामीर होती है, तखरीब नहीं होती। इज्तमाईयत नसीब हो तो ये इज्तमाईयत भी तामीर करेगी, ना सिर्फ उम्मत के लिए मखलूक की बेहतरी का सबब होगी। और फरमाया कि तुम जहां कहीं होगे अल्लाह तुम सबको हाजिर करेंगे, जमीया कोई एक पर बात नहीं फरमा रहे, कुल इरशाद फरमाया। और फरमाया ये ना समझो कि ऐसा हो नहीं सकता, इन्नल्लाह अला कुल्लि शयइन कदीर, बेशक अल्लाह हर चीज पे कादिर हैं। अब उसकी कुदरत जो है, जहां हम जो कुछ कर रहे हैं हम समझते हैं कि शायद मैंने ये अमल किया, उसकी कुदरत से बाहर कोई शय नहीं है। न कहीं भाग कर है जिनों इंस तुम अल्लाह की हदूद को फलांग सकते हो, निकल सकते हो तो निकल जाओ, कुरान करीम बयान फरमाता है। तो वो गफूर रहीम है, कादर मुतलक है, जो हुक्म उसने दिया सात फुर्सत मुनसलिक है। और ये फुर्सत ऐसी दौलत है, हीरे जवाहरात हेच हैं इसके सामने, हैसियत नहीं रखते। लेकिन समझ जब आएगी, जब उसने फरमाया ना कि जब जमा करूँगा, तो उस वक़्त समझ आएगी कि जब ये मखलूक जमा होगी कि ये फुर्सत कितनी कीमती है, कितनी कीमती दौलत है। इसके सामने तो सोने चांदी की बात आए, हीरे जवाहरात की बात आए, हैसियत ही नहीं रखते। और हम क्या जमा करते रहे, दौलत के पीछे भागते रहे, सोने की चमक में खो गए, हैसियतों शानों शौकत के जो धोखे हैं उन धोखों को अपने लिए राह मुतय्यन करते रहे, उनकी नज़र हो गए। जब हकीकत खुलेगी, पर्दा चाक होगा, तो समझ आएगी कि फुर्सत तो सबसे कीमती दौलत है दुनिया में। अब फुर्सत मैं क्या कह रहा हूँ, वो नहीं कह रहा कि जो हम कहते हैं हाँ वक्त अच्छा गुजर रहा, हाँ वक्त गुजर रहा है, मैं ये नहीं फुर्सत कह रहा। मैं फुर्सत ये कह रहा हूँ कि ये जो अल्लाह ने ज़िंदगी दी है, ये जो लम्हात अता फरमाए हैं, ये एक फुर्सत है। इसका इस्तेमाल क्या है, इसे ज़ाया कर रही हैं या इससे हासिल हो रहा है? इसका इस्तेमाल ऐसा कर रहे हैं कि अपने लिए क़यामत के दिन सवाल बढ़ रहे हैं, हम अपने आप के साथ ज़्यादती कर रहे हैं, या तामील हुक्म जो है अल्लाह का जो हुक्म है उसके मुताबिक अपनी ज़िंदगी को ढाल रहे हैं? ये फुर्सत की बात कर रहा हूँ। हमारे नज़दीक तो फुर्सत या फरागत ये है कि कोई काम ना हो तो हम फारे। तो अल्लाह करीम ने जो फुर्सत दी है मौजूद सामिन कराम, मैं कुल ज़िंदगी का अहाता करते हुए अर्ज़ कर रहा हूँ, कुरान करीम ने इसे फरमाया कि पल भर की है। कोई कहेगा है दिन आधा दिन, कोई दिन का पल गुजरा है, और कुरान करीम ये भी फरमाता है काश तो मैं समझ होती कितना ही कम वक्त है। तो ये कीमती है, ये दौलत कीमती है, और उसने फरमाया हर एक को जमा फरमाएगा। इन्नल्लाह अला कुल्लि शैइन कदीर, को भाग कर उसे नहीं हरा सकता। कुरान करीम में एक जगह फरमाया गया एक ही आवाज़ से हर को जमा हो जाएगा, एक ही दफ़ा जब पुकारा जाएगा हर शय हाज़िर हो जाएगी, कोई भाग नहीं सकता। तो मज़ा सामिन कराम इन्हीं फुर्सतों में ये बाबरकत साहतें भी हैं। जुमातुल मुबारक अभी लोग हज अदा करके हैं, हदीस शरीफ में जो साहिब इस्तात नहीं है उसके लिए हज का सवाब इसी बाबरकत जुमे की तैयारी और अदायगी में है, किसी शर्फ कबूलियत नसीब हो। तो हर एक के लिए जो अल्लाह का हुक्म है उसकी अदायगी बुनियाद है। इन बाबरकत साहतों में अपने लिए, उम्मत के लिए, मखलूक के लिए दुआ किया करें, मुल्क व कौम के लिए दुआ किया करें, अपने हिस्से की अदायगी करें, अपना अमल देखें गलत है या सही है, कलाम सही है या सख्त है, मखलूक के लिए बेहतरी का सबब है या नुकसान का सबब कर रहा हूँ। तो यही एक एक कतरा जमा होता है, क्योंकि मुआशरा पहाड़ों का नाम नहीं है, इंसानों के इकट्ठा रहने को ही मुआशरा कहते हैं। तो माशरती ज़िंदगी में तभी बेहतरी आ सकती है जब हर एक अपने हिस्से की अच्छी अदायगी और आला अदायगी को देखे, अदायगी करे। तो अल्लाह करीम हमारी गलतियां और गुनाह माफ़ फरमाए। जुमातुल मुबारक की सातें, हम कमज़ोर और गुनहगार हैं, अल्लाह हमें माफ़ फरमा दे, हमारे हाल पर रहम फरमाए। उसने जो हमारे लिए ये हक पसंद फरमाया, हमें इसे इख्तियार करने की तौफीक अता फरमाए, दमे वापसी इख्तियार करने की तौफीक अता फरमाए। वा आखिर दावाना अल्हम्दुलिल्लाह रब्बिल आलमीन।